Elhamdülillah Rabbil Alemin. Esselatu ve selamu ala khatamun nebiyin amma ba'd. Fevdu billahi mineşşeytanirracim. Bismillahirrahmanirrahim. Muazzez khawatim ve zirat. Aç, elhamdülillah. Hamari Mujaddid sahab rahmetullahi aleyh ke talimat ke silsile mein ek nayi series shuru ho rahi hai. حضرت کا ایک شعر افاق مکتوب شریف مکتوب نمبر 287 جس کی مکتوبات شریفہ میں خصوصی حیثیت ہے اور اس کی خصوصی اہمیت حاصل ہے. اس مکتوب شریف کی تشریح یہاں الحمدللہ 16 دروس میں ہو چکی تھی اور 4 دفعہ اس کو یعنی گویا کہ بلس سے گزرے تھے 4 دفعہ اور بعد میں مشوروں کے ساتھ ایک کتابی شکل میں ظاہر ہوئی جس کا نام ہے حقیقتی جذب و سلوک. جب حقیقت جذب و سلوک منظر عام پہ آیا تو بعض دوستوں نے بوجوہ شدید مخالفت کی. انہوں نے جتنی بھی اخلاص کے ساتھ مخالفت کی ہو اس کے مطابق ان کے لیے اجر کے متمنی ہیں، لیکن حقیقت تک پہنچنے کے لیے ضروری ہے کہ اس مسئلے کو جذباتی تناظر میں نہ دیکھا جائے، بلکہ اس سلسلے میں حق کی کوشش کرنی چاہیے اور اس کو سمجھنا چاہیے، نہ کہ نقشبندی سلسلے کی تحقیر یا مخالفت. بدگمانی سے بچ کر میرٹ پر حضرت مجدد صاحب رحمۃ اللہ کی فکر کو جو اس میں دی گئی ہے سمجھنے کی کوشش کرنی چاہیے. مبادہ کہ ہم پر نقشبندی سلسلے کی تحقیر کے تہمت لگانے والے اس عالی سلسلے کی خود تحقیر نہ کر بیٹھے. الحمدللہ پچھلے سال رمضان کی 27ویں کو حضرت مجدد صاحب رحمۃ اللہ علیہ کے مکتوبات کی تشریح کا کام اور اس کا دور مکمل ہو گیا تھا، جس پر الحمدللہ بڑی بشارتیں بھی حاصل ہوئیں. ان کا ذکر اس لیے نہیں کیا جاتا کہ کہیں اس کا مذاق اڑا کر خود کو نقصان نہ پہنچایا جائے، اور ذہنی ہونے کے لحاظ سے اور اس لحاظ سے کہ یہ صرف ہماری حوصلہ افزائی کے لیے تھی، اس کا عمومی تذکرہ مناسب بھی نہیں ہے. اس کے بعد جیسے کہ حکم ہوا تھا مجدد تعلیمات پر کام کرنے کا تو وہ شروع ہو گیا تھا اس کے بعد، اور الحمدللہ گزشتہ بدھ کو یعنی 8 رمضان کو وہ بھی پورا ہو گیا الحمدللہ. تو اب جو تحقیق مزید اس مکتوب شریف پر ہوئی ہے، بالخصوص اس کے مختلف اشکالات کے جوابات کی صورت میں، اس کو قارئین کی امانت سمجھ کر ان تک پہنچانے کی دوبارہ حقیقت جذب سلوک کی ترتیب نو پر بات کرنا ضروری سمجھتے ہیں. سب ساتھیوں سے درخواست ہے کہ اس کی اخلاص و للہیت کے ساتھ بطریق احسن تکمیل کے دعا فرمائیں، اور اس کو سب سلسلے کے لیے اور بالخصوص نقشبندی سلسلے کے سالکین کے لیے انتہائی مفید بنا کر قبول فرمائیں. اس سلسلے میں جیسے کہ بعض ساتھیوں کا مشورہ ہے کہ کچھ اصطلاحات کی ابتدا میں ہی تشریح کر لوں، کیونکہ بعض اصطلاحات اس میں بالکل بعض لوگ کے لیے نہیں ہوں گے. جیسے کتاب کے نام سے ظاہر ہے حقیقت جذب و سلوک، تو جذب اور سلوک یہ دو اصطلاحات ہیں. جذب کا تعلق دل کے ساتھ ہوتا ہے، کیونکہ جذب جذبات سے، یعنی انسان کو کسی چیز کا شوق اور محبت ہو اور اس کے لیے سر درد کی بازی لگانے کے لیے تیار ہو جائے، تو یہ انسان میں جب پیدا ہو جاتا ہے تو معشوق کی طرف سے بھی جذب حاصل ہو جاتا ہے، یعنی ان کو بھی کھینچا جاتا ہے. تو ایسی صورت میں دل چونکہ ایسے شوق سے لبریز ہوتا ہے اور اس وقت اس سے کوئی بھی کام لیا جا سکتا ہے، لیکن یہ مستقل نہیں ہوتا، بس اس کی کمزوری یہی ہے، ہے تو ہو تو بہت تیز ہے لیکن مستقل نہیں ہوتا اور مستقل ہو بھی نہیں سکتا۔ تو اس دوران جس وقت یہ ہے اس سے اگر کوئی مفید کام لیا جائے تو ٹھیک ہے۔ اس کی مثال آپ یوں کہہ دیں کہ جیسے لوہا ہے، لوہے سے آپ کوئی چیز بنانا چاہتے ہیں تو ٹنڈے حالت میں اس سے آپ اس کو نہیں موڑ سکتے، اس کے لیے بڑی طاقت کی ضرورت ہے اور ویسے بھی لوہا پڑ جائے گا، تو اس کے لیے ضروری ہے کہ اس کو گرم کیا جائے اور نرم کیا جائے، گرم سے نرم ہو جاتا ہے، بالکل ایسا ہوتا ہے جیسے بس پگھل جائے گا۔ ایسی صورت میں آپ اس کو جس طرح بھی موڑنا چاہیں گے تو موڑ لیں گے کم طاقت سے، لیکن اگر آپ نے اس کو موڑ لیا اور پھر وہ ٹنڈا ہو گیا تو پھر وہ دوبارہ اپنی جگہ پہ نہیں آئے گا، بس وہ ادھر ہی فکس ہو جائے گا اور اس سے وہ چیز بن جائے گی۔ تو یعنی اسی طریقے سے ہر انسان کے اندر تین چیزیں نمایاں ہیں، تین سسٹمز ہیں، ایک عقل ہے، ایک نفس ہے اور ایک دل ہے، اور یہ تینوں کے اپنے اپنے ڈومینز ہیں، لیکن بہرحال یہ تینوں بڑے فعال ہیں، ایک دوسرے کے ساتھ انٹریکٹ کرتے ہیں۔ دل جذبات کی جگہ ہے، نفس خواہشات کی جگہ ہے اور ضروریات کے احساس کا، اور عقل یہ سوچ بچار علم اس کا جگہ ہے۔ تو اگر انسان نفس جو کہ انتہائی باغی چیز ہے، نفس امارہ، اس کو رام کرنا چاہے، اس کو کنٹرول کرنا چاہے، اس کو قابو کرنا چاہے، جیسے کہ حدیث شریف میں حکم ہے، تو یہ مانتا نہیں ہے۔ جیسے کہ دل، جیسے کہ جذبہ کا میں نے کہہ دیا کہ بہت پاورفل چیز ہے لیکن مستقل نہیں ہے، اس کے اندر یہ کمزوری ہے، اس طرح نفس میں بڑی خرابی ہے لیکن اس میں خوبی بھی ہے۔ اس کی خوبی یہ ہے کہ اس کی مخالفت کی جائے تو یہ مان جاتا ہے، یعنی آپ جس کی اتنی اس کی جتنی مخالفت کریں گے تو یہ مانتا جائے گا، برداشت کرتا جائے گا، پہلے چیخے گا چلائے گا لیکن آخری میں ماننے کو تیار ہو جائے گا۔ تو یہ اس کے اندر یہ خوبی ہے، تو اس خوبی سے صوفیاء کرام فائدہ اٹھاتے ہیں، اور وہ یہ کہ اس کے اوپر بوجھ ڈالتے ہیں، مجاہدہ کرواتے ہیں، مخالفت کرتے ہیں اس کی، جیسے روزہ ہے، روزہ میں مخالفت نفس ہے یا نہیں، تین چیزوں کے اوپر پابندی ہے، جس کی وجہ سے نفس پھر سیدھا ہوتا ہے، اور اسی کو تقویٰ کہا ہے اللہ تعالیٰ نے قرآن پاک میں، لعلکم تتقون۔ تو اسی طریقے سے نفس سے اگر کام لینا ہو تو اس کے لیے مجاہدہ ہوتا ہے، لیکن مجاہدے کے لیے نفس تیار نہیں ہوتا، تو جذب سے کام لے کر نفس کے لیے اس کو تیار کر لیا جاتا ہے، اس مجاہدے کے لیے نفس کو تیار کیا جاتا ہے۔ اب اگر اس دوران جس وقت یہ جذب حاصل ہے، اگر آپ اس نے اس کی تربیت کی یعنی سلوک کا مقامات تو یہ کرا دیے، اور یوں سمجھ لیجئے کہ گرم گرم حالت میں اس میں وہ تبدیلیاں لے آئے، تو سبحان اللہ، پھر اگر وہ جذب ختم بھی ہو جائے گا تو وہ چلتا رہے گا، مانتا جائے گا، اور یہی مستقل چیز ہے، کیونکہ جذب کا تعلق جذبے کے ساتھ ہے اور سلوک کا تعلق چلنے کے ساتھ ہے، سلوک وہ مطلب مسلک جس کو ہم کہتے ہیں یا راستہ جس کو کہتے ہیں، تو چلنے کو، وہ چلنے سے تو یہ ہوتا، بیٹھے بیٹھے تو یہ نہیں ہوتا۔ تو اس وجہ سے یہ جو سلوک ہے اس کو طے کر دیا جاتا ہے، اس کے مقامات ہوتے ہیں، اور اس کا جو ہے مطلب جو جذب ہے یہ جو ہے نا یہ اس کو ابھارا جاتا ہے فائلات کے ذریعے سے، اور پھر اس کے بعد اس سے کام لیا جاتا ہے۔ یہ اصل میں دو اصطلاحات اس سلسلے میں بڑی ضروری تھی۔ اب دوستوں کی انجن نے مخالفت کی تھی، ان کی بھیجی ہوئی آڈیو ریکارڈنگ بھی ہم نے بغور سنی، اور اس زمن میں چند سوالات ان نے جو ابتدائی کیے تھے، اس پہ بعد میں بھی سوالات ہوئے تو انشاءاللہ ان کے بھی جواب دیں گے، لیکن جو ابتدائی سوالات کیے تھے چند سوالات، وہ میں بتا دیتا ہوں کہ وہ سوالات کیا تھے، بڑے جارحانہ قسم کے سوالات تھے۔ ان کے پر ہم نے جوابات دیے ہیں، تو انشاءاللہ اس کو آپ کے ساتھ شیئر کریں گے. پہلا سوال یہ تھا کہ مکتوبات مجدد ثانی الف ثانی رحمۃ اللہ علیہ تین دفاتر پر مشتمل سینکڑوں مکتوبات ہیں، ان میں سے صرف ایک ہی مکتوب یعنی جذب و سلوک کے بارے میں کیوں بات کی جا رہی ہے؟ یعنی مکتوب نمبر 287 دفتر اول کو اتنی اہمیت کیوں دی گئی ہے؟ سوال بولے صرف ایک مکتوب ہے نا، تو آپ صرف ایک مکتوب سے اتنا شور مچا رہے ہیں، یہ سوال تھا. دوسرے سوال تھا کیا سلسلہ نقشبندی کے مراقبات کے دوران سلوک کے مقامات ضمن طے ہوتے ہیں؟ یہ تیسرا سوال تھا کہ جذب و سلوک کے درمیان بنیادی فرق کیا ہے؟ سالک تربیت کے دوران دونوں کا الگ الگ کردار کیا ہے؟ وہ تو اس کا تو جواب میں نے ابھی دے دیا ہے نا، میرے خیال میں ابھی جو بات ہوئی اسی پہ ہوئی. اور نمبر چار، کیا نقشبندی سلسلے کے ذرائع میں تبدیلی ممکن یا جائز ہے؟ اور نمبر پانچ، نقشبندی سلسلے میں سالکین کے ابتدائی جذب کو جذب کہنی کہ جذب قصبی کہنا کیا درست ہے؟ تو انشاءاللہ ان دروس میں ان سوالات کی جوابات دی جائیں گی، اور انشاءاللہ اس عالی مکتوب کی مزید تشریح کی کوشش بھی کی جائے گی. اللہ جل شانہ ہم سب کو حامی اور ناصر، آمین. اب سب سے پہلے جو سوال ہے اس کے بارے میں عرض کروں گا کہ اس کی بنیادی اہمیت کیا ہے، اس مکتوب شریف کی کیوں اس پہ اتنا زور دیا گیا. تو میں اس کے بارے میں کچھ نہیں کہتا. ہم تو ہاتھ کھڑے کر دیتے ہیں، بڑوں کی بات ہے، بڑوں کی بات میں چھوٹے کیا بولے. لیکن جو مجدد صاحب رحمۃ اللہ نے بات کی وہ تو ہم کر سکتے ہیں، وہ تو ہم آگے لا سکتے ہیں کہ حضرت نے اس کیوں. سب سے پہلے مرض کروں گا کہ اس کا سبب جان لینا چاہیے کہ بعض مکتوبات شریف سے مقصود مکتوب الیہ کی کسی ذاتی حال کی تحقیق ہوتی ہے. ایسے مکتوبات شریفہ کا اصل فائدہ مکتوب الیہ کو یا اس جیسے احوال رکھنے والوں کو ہو سکتا ہے. ایسے مکتوبات شریفہ کو اسی محدود تناظر میں سمجھنا درست ہے. لیکن اس کے برعکس بعض مکتوبات شریفہ ایسی ہے جس میں مجدد صاحب رحمۃ اللہ علیہ کا مقصود کسی محتم بشان موضوع اور مفہوم کی تحقیق اور اس سے متعلق سب کی غلط فہمی کا ازالہ ہوتا ہے، جیسے کہ ہمارے بعض دوستوں نے مکتوب نمبر 9 میں دفتر سوم کی اس قسم کی انفرادیت اور اہمیت کا ذکر فرمایا تھا. ایسے مکتوب شریف ان مفاہیم اور ان سے متعلق اصطلاحات کو سمجھنے کے لیے بنیاد بن جاتی ہیں، اور مکتوبات شریفہ میں جس جس مقام پر یہ اصطلاحات آئیں گی ان کو سمجھنے کے لیے بنیادی مکتوبات کی طرف رجوع کرنا پڑے گا، جہاں یہ پوری تفصیل شرح بس سے بیان ہوئی. مکتوب نمبر 287 بھی اسی قسم کا مکتوب شریف ہے. اس مکتوب شریف کی تمہید سے ہر منصف مزاج قاری کو حضرت مجدد صاحب رحمۃ اللہ کے نزدیک اس موضوع کی اہمیت کا بخوبی انداز ہو سکتا ہے. اس کو جس انداز سے شروع کیا ہے اس سے حضرت مجدد صاحب رحمۃ اللہ کے دل کی تڑپ اس کے لیے محسوس کیا جا سکتا ہے. اب میں پہلے فارسی پڑھتا ہوں تاکہ یقین آ جائے کہ میں اپنی آپ سے بات نہیں کر رہا ہوں بلکہ حضرت کی بات کر رہا ہوں. بخاطر فاطر قرار یافت کے فکرہ ای چند روشت شبد دربیان حقیقت جذب و سلوک فرق درمیان ای حد و مقام با ذکر بعض از خواص ممیزہ ہر یک از دیگر در فرق درمیان جذب مبتدی و جذب ممتحی حقیقت مقام تکمیل ارشاد علوم و دیگر کے مناسب مقام باشد لحق الحق و عدل الباطل و لوک المجرمون سورہ انفال فشرعت فی بحسن توفیق سبحان اس سبحان حدیث سبیل و نعم المولا و نعم الوکیل. تو حضرت فرماتے اس لیے فطور والے دل میں آیا ہے. فطور والے دل کا مطلب جیسے اپنی طرف کمزوری کا اشارہ کیا ہے، یعنی حضرت نے اتنے تڑپ کے ساتھ یہ بات کی ہے. اس لیے فطور والے دل میں آیا کہ جذب و سلوک کے بیان میں ان دونوں مقام کے فرق کے بارے میں کچھ فکریں لے کے جائیں، نیز وہ خاصیتیں بھی لکھی جائیں جو ایک کو دوسرے سے ممتاز کرتی ہیں. جذب منتحی اور جذب مبتدی کے درمیان فرق اور مقام تکمیل ارشاد کی حقیقت اور دوسرے علوم جو اس مقام کے مناسب بیان کیے جائے لحق الحق و ابتل الباطل لوگ کر مجرمون تاکہ حق کا حق ہونا اور باطل کا باطل ہونا ثابت کیا جا سکے اگرچہ مجرم ناراض ہو. کاش حضرت کی بات کی گہرائی تک پہنچنے کی نیت کی جائے تو اس کی برکت سے ساری بات سمجھ میں آ سکتی ہے. دیکھیں اس مکتوب کے تمہید ہی میں پہلے حضرت نے اپنے زمانے کے طالبان طریقت کے ایک عمومی غلطی کا اظہار کیا ہے، اور وہ کمال اور وصال کا قبل از وقت وہم یا گمان تھا. یعنی لوگ وقت سے پہلے اپنے بارے میں اندازہ لگا لیتے ہم کامل ہو گئے ہیں. ہاں جی مجھے بتاؤ، کوئی کورس کر رہا ہو، پی ایچ ڈی کر رہا ہو، और एक साल गुजरने के बाद वो गुमान करे कि बस मैं पीएचडी हो गया और किसी ने उसको पीएचडी की डिग्री नहीं दी, तो क्या ख्याल है उसको, उसकी बात समझ उसको कोई अकलमंदी कह सकते? अपने आप को भी ख़राब कर रहे, लोग कहेंगे पागल है। ठीक है ना, मतलब यही वाली बात होती। तो यह तो मामला अल्लाह ताला के साथ है। तो अल्लाह ताला ने अगर आपको मुकाम नहीं दिया और तुम अपनी तरफ से समझ बैठे कि मैं इस तरह हूँ, मैं इस तरह हूँ, तो फिर करो भुगतो इसको। इस तरह शैतान ने भी अपने लिए मुकाम बनाया हुआ था ना, आना मतलब अना खैर मिन वो खलक तो मिनार खलक तो नहीं मिनार वो खलक तो मिन, मैं उससे अच्छा हूँ, मुझे तूने आँख से पैदा किया और उसको मट्टी से पैदा किया, लिहाजा मैं इसको कैसे सजदा करता? तो काम वो चला गया वो। भाई अपने आप को समझने से कुछ काम होता है? अपने आप को समझने से कुछ भी नहीं होता। अल्लाह पाक के हाँ अगर बात है तो ठीक है, फिर सही है। तो हज़रत इसी तरफ इशारा कर रहे हैं कि ये जो है ना क्या कर रहे हैं, ये इस गलती की वजह हज़रत मुजद्दद साहब रहमतुल्लाह के नज़दीक जज्ब और सलूक में फ़र्क न करना है। इसके बाद हज़रत मुजद्दद साहब रहमतुल्लाह अलैह ने उस मकतूब में तालिबान तरीकत की फ़िक्री असलाह के लिए जज्ब और सलूक के दरमियान निज जज्ब मुब्तदी और जज्ब मुंतही के दरमियान फ़र्क को बयान करने का इरादा ज़ाहिर फरमाया है और पूरी शरह बस 27 सफ़ात पर इस मज़मून को बयान फरमाया। बहुत तवील मकतूब है, पूरा रिसाला है 27 मतलब जो है वो सफ़ात का। और कीजिए, अगर हज़रत मुजद्दद साहब रहमतुल्लाह के दौर में जज्ब सलूक के दरमियान जज्ब मुमतदी और मुंतही में फ़र्क करने में गलती हो सकती है, तो आजकल के दौर तनज़ुल में ऐसा क्यों मुमकिन नहीं होगा? फिर जब हज़रत मुजद्दद साहब रहमतुल्लाह ने इस मौजू पर इतना ज़ोर दिया है, तो हमसे इस दौर में जज्ब और सलूक के बारे में हज़रत मुजद्दद साहब रहमतुल्लाह की तालीमात को समझने के नुक्ते नज़र से इस मकतूब को मरकज़ी अहमियत देने की शिकायत क्यों की जा रही है? इन दोस्तों ने खुद जज्ब मुब्तदी के बाद सलूक के मकामात तय करने की ज़रूरत तस्लीम की हुई है और सलूक के मकामात अशरा के बारे में बात करते रहते हैं, लेकिन इस सिलसिले में एक अहम नुक्ता है जो इंतहाई काबिल गौर है। इसी मकतूब नंबर 287 में हज़रत मुजद्दद अफ़सानी रहमतुल्लाह अलैह ने इस सिलसिले आलिया के तालिबान तरीकत की गलती बयान फरमाई है और वह जज्ब के अहवाल की तब्दीली को मकामात सलूक की तब्दीली करने के मुतरादिफ समझना है। क्या आज भी मुराकबात के इसबाब को तब्दीली जो जज्ब से मुतालिक है को मकामात सलूक तय करने के मुतरादिफ नहीं समझा जा रहा? क्या बार बार ये नहीं कहा जाए कि इन इसबाक के दौरान मकामात अशरा ज़मनन तय होते हैं? अगर ऐसा होता है तो क्या हज़रत अगर ऐसा होता तो क्या मुजद्दद साहब रहमतुल्लाह इस तरह इसका जिक्र फरमाते? जैसे किसी मकतूब के दर्ज झील पैरा में है, फरमाते हैं देखिए हज़रत के अल्फाज, और चूँकि तरीक़े नक्शबंदिया में जज्ब सलूक पर मुकदम है और चूँकि तरीक़ा अली नक्शबंदिया में जज्ब सलूक पर मुकदम है, यानी यहाँ जज्ब पहले होता है सलूक बाद में तय कराया जाता है, इसलिए इस तरीके के मजजूब को जो सलूक के दौलत से मुशर्रफ नहीं हुए उनको इस किस्म का ख्याल और वहम बहुत ज़्यादा लाहक होता है। उनमें से एक जमात जिसको मुकाम जज्बा में मुनकलिब अहवाल हासिल हो जाते हैं और एक हाल से दूसरे हाल की तरफ चले जाते हैं, वो ये समझना शुरू कर लेते हैं कि सलूक के मनाजिल कत हो गई, कन्फ्यूज़ हो गए और से अल्लाह के रास्ते तय हो गए, उन तब्दीलियों से अपने आप को मजूब सालिक ख्याल कर बैठे हैं। यहाँ जैसे फरमाया गया है कि जज्ब हासिल होने के बाद सलूक के मकाम तय हो जाते हैं, अगर ज़मनन तय हो जाते तो अगर ये इसबाक मुजद्दद साहब रहमत के दौर में नहीं थे तो उनको मुजद्दद इसबाक कैसे कहा जाएगा? और अगर थे तो हज़रत मोहम्मद ने क्यों नहीं महसूस फरमाया कि इसबाक के दौरान मकामात ज़मनन तय हो जाते हैं? ज़रा फिक्र की ज़रूरत है, बात इतनी मुश्किल भी नहीं कि समझ में नहीं आ सकती। मतलब ये 35 इसबाक जो आप कहते हैं मुजद्दद हैं, तो ये तो उस वक्त भी फिर होने चाहिए थे, अगर उस वक्त थे तो फिर हज़रत ने शिकायत क्यों की? और अगर नहीं थे तो ये मुजद्दद इसबाक क्यों है? हाँ जी, तो ये खुद ही वो कहते हैं सयाद धाम में आ गया। हाँ जी, जो इतराज़ करने वाला था वो खुद ही फंस गया। बहरहाल ऐसा समझना एक बहुत बड़ी गलती है। ये गलती उस वक्त भी हो रही थी, तभी उसको हज़रत ने नोट फरमाया और अपने भाई को ख़त लिखकर न सिर्फ उस पर ख़बरदार फरमाया बल्कि उनको इस पर गवाह बनाया। हज़रत ज़रा गौर फरमाएं, क्या मुकाम रियाजत मुराकबा से हासिल हो सकता है? क्या जोहद का मुकाम मुराकबात से हासिल किया जा सकता है? مراقبات سے صرف ان کا خیال پکا ہو سکتا ہے، ان مقامات کا اپنے نفس پر عملاً نفاذ نفس کی مخالفت کے بغیر ممکن نہیں ہے۔ ایک ہوتا ہے کسی چیز کا پختہ ارادہ ہونا، اور ایک ہوتا ہے وہ کام کر گزرنا۔ مثلا کسی نے مجھے بہت زبردست فضائل سنا دیے کہ انجینئرنگ ایسا ہوتا ہے اور ایسا ہوتا ہے اور ایسا ہوتا ہے ایسا ہوتا ہے، میں تیار ہو گیا کہ میں انجینئرنگ کر لوں، لیکن کر نہ لوں تو کیا اس سے میں انجینئر بن جاؤں گا؟ سارے وہ تو میں نے ابھی ارادہ کر لیا لیکن اس ارادے پہ عمل نہیں کیا، تو وہ نتیجہ سامنے نہیں آیا۔ تو جذب تو ارادے کے لیے تھا، جذب تو اپنے آپ کو پیش کرنے کے لیے تھا، اپنے آپ کو پیش نہیں کیا تو بس کیا، جو گرمی تھی وہ گئی چلی گئی، ٹھنڈک ہو گئی، بس کے بعد ختم۔ تو یہ جو بات ہے اس کو یعنی مطلب یہ کہ سلوک باقاعدہ یہ طے کرنا ہوتا ہے۔ ایک بہت بڑی تصحیح جو اس زمن میں حضرت شاہ ولی اللہ رحمۃ اللہ علیہ سمجھانے کے لیے کر چکے ہیں وہ یہ کہ جسم میں نفس، عقل اور قلب تینوں نظام فعال ہیں، یہ خود مختار نظام ایک دوسرے کو متاثر ایسا کرتے کہ قلب ان دو کے درمیان برزخ کا کردار ادا کرتا ہے، پر دل و دماغ سوچنے سمجھنے اور عزم و ارادہ سے تعلق رکھتا ہے، اور قلب و جگر یعنی قلب و نفس اس ارادے کو عملی جامہ پہنانے کے لیے ہوتا ہے۔ پس اگر سمجھ اور عزم و ارادے میں قصور ہو تو اس کا علاج ذکر، مراقبہ اور شغل ہے۔ ہاں جی، جن کو فائلات کہتے ہیں، اور اگر عمل کرنے میں کوتاہی ہو تو اس کا علاج نفس کی اور برے جذبات کی مخالفت ہے، کیونکہ ان کی مخالفت میں۔ اب یہ ہر شخص کو اپنے صوابدید پر ہے کہ مخالفت کیسے کروائے، جس کا عرفی نام مجاہدہ ہے، لیکن اس کے بغیر قلب و جگر یعنی عمل کرنے والے نظام راہ راست پر نہیں آتا۔ آج کل جو یہ فرمایا جاتا ہے کہ دید قصور عمومی مجاہدات کے مقابلے میں زیادہ مؤثر ہیں، یہ ہمارے دوست کچھ اس قسم کی باتیں کر رہے ہیں، یہ بات مانی جا سکتی ہے، لیکن دل و دماغ کی سطح تک جہاں عمومی نجات مجاہدات کا کردار زیادہ مؤثر نہیں ہوتا، لیکن قلب و جگر والے معاملے میں دید و قصور کا معاملہ صرف احساس کو پیدا کر سکتا ہے، اس کو عملی جامہ پہنانے کے لیے پھر ہمیں عمومی مجاہدات کا سہارا لینا پڑے گا، جو کہ نفس کے لیے علاج بعزت کا کام کرتا ہے۔ مثال کے طور پر حضرت عثمان دامانی رحمۃ صاحب کا ایک مکتوب آپ کے ساتھ شیئر کرتا ہوں، یہ نقشبندی بزرگ ہیں خانقاہ سراجیہ، عثمان دامانی رحمۃ اللہ علیہ بڑے مشہور بزرگ ہیں، وہ اپنے ایک مرید کو لکھتے ہیں، الحمدللہ والسلام علی عباد الذین اصطفیٰ، اخوی وعزی ارشدی میاں محی الدین صاحب، بعد سلام مسنون کے دعائے کہ اللہ تعالیٰ آپ کو زمانے کے حوادث و مصائب سے محفوظ رکھے، آپ کا مکتوب گرامی موصول ہو کر باعث مسرت ہوا، اے بھائی یہ زمانہ فتنہ و فساد کا زمانہ ہے۔ عقل مند کا پہلا کام یہ کہ اپنے نفس و حوث کی مخالفت میں کوشش کرے، اپنے نفس و حوث کی مخالفت میں کوشش کرے۔ نفس کی مخالفت صادق مصدوق حبیب صلی اللہ علیہ وسلم کے فرمان کے مطابق جہاد اکبر ہے، پس مومن صادق کے لیے لازم ہے کہ وہ نفس کی مخالفت کے لیے وہ طریقے اختیار کرے جو کہ اہل اللہ نے مقرر فرمائے، وہ یہ ہے، اول روزہ افطار کے وقت توڑا کھائیں اور روزہ رکھیں، حضور صلی اللہ علیہ وسلم نے ایسی فرمایا، دو مہینے میں ایک مرتبہ فسد کھلوائیں، پہلے زمانے میں علاج کا ایک طریقہ تھا، سوم پیدل چلنا، ہر روز اس قدر پیدل چلے کہ آپ تک جائیں، اور خوراک اتنی کھائیں کہ پیٹ کا ایک تہائی سا بھر جائے، اور پانی کم پیئے۔ حال اللہ نے نفس کے دشمنوں کے خلاف جنگ کرنے کے مذکورہ طریقے نافذ کیے ہیں، فقیر کے بزرگ اپنی خوراک، پوشاک، سونے بیٹھنے اور دوست دشمن کے ساتھ مل جل رکھنے میں میانہ روی اختیار کرتے تھے، نفس و شیطان کی مخالفت کے بارے میں جو مندرجہ بالا طریقے تاریخ ان سے مقصد ایک، انسان ہلکا پھلکا رہے تاکہ پنج وقت نماز میں آسانی سے اٹھ بیٹھ سکے، ہاں اتنا خیال رہے کہ دن رات میں ایک تائی خوراک ایک وقت میں ضرور کہے تاکہ بالکل جسم لاغر نہ ہو، یہ وقت کام کرنے کا ہے، پانچ وقت باطنی مولوی صاحب توجہ مولوی صاحب سے لے لیا کرے، اس پر بھی اگر کام نہ بنے تو فقیر کو مطلع فرمائے۔ مکتوب شریف حضرت شیخ محمد عثمان دامانی، اس تمام تحریر کا لب لباب یہ ہے کہ جذب اور سلوک میں فرق کرنا ضروری ہے، اس میں گڑ بڑ کرنا نقصان دہ ہے۔ جذب کا تعلق دل کے ساتھ ہے اور سلوک کا تعلق نفس کے ساتھ، دل کی اصلاح ذکر سے اور یعنی ذکر، مراقبہ، شغل وغیرہ سے، اور دوسرے لفظوں میں فائلات سے ہوتی ہیں، اور نفس کی اصلاح مجاہدے سے، چاہے وہ کسی بھی رنگ میں ہو، لیکن ہوتا وہ مخالفت نفسی ہے، اس کا انکار نہیں ہو سکتا۔ البتہ جیسے ہر سلسلے کا اپنا رنگ ہوتا ہے تو اس طرح شیخ کا بھی اپنا رنگ ہوتا ہے، لیکن اس اصل اصول اصول اصل اصول ہوتے ہیں، ان کا پاس سب کو رکھنا پڑتا ہے، جیسے کہ بعض باتوں میں مجدد صاحب رحمۃ اللہ نے تنبیہ فرمائے کہ ان کو راج سمجھ کر اپنانا چاہیے، کہ اس کو نہ کہ اس کو اجنبی سمجھ کے چھوڑ دیا جائے۔ نمبر دو، تو یہ مطلب یہ والی بات ہے کہ ہم لوگ کو یہ بتایا گیا کہ دیکھیں نقشبندی سلسلے میں بھی جو صحیح سلسلے ہیں انہوں نے ان تمام چیزوں کا خیال رکھا ہے کہ سلوک طے کرنے کے لیے انہوں نے باقاعدہ مجاہدات اپنے اوپر لازم کیے۔ نمبر دو، جذب و سلوک کی حضرت کی تمام تعلیمات کی روشنی سمجھنے سے انکار نہیں، لیکن مکتوب نبدوستاسی کو حضرت نے خاص اس مقصد کے لیے تعریف فرمایا، اس لیے اگر کسی دوسرے مکتوب شریفہ پر کوئی مختلف بات آئی ہو تو اس کی تشریح بھی اسی مکتوب شریف کے تشریح سے کرنی ہوگی۔ نمبر تین، ہم نے بھی تمام مکتوبات شریف کو دیکھا اور اپنے اردو سے مشاہد کے تجربات مشاہدات کو دیکھا، ان تمام کی روشنی میں جو چیز ہمیں سمجھ آئی وہ سب کے سامنے پیش کی تاکہ اس پر گفتگو ہو سکے۔ اگر دوسرے حضرات کے تجربات مشاہدات مختلف ہیں تو ان پر تنقید یا بے ادبی کا سوچ نہیں سکتے۔ نمبر چار، ان باتوں کو وضاحت کے بعد جو بات قابل بحث رہ جاتی ہے وہ ذرائع اور فائلات سلوک ہیں، یعنی سلوک تو کیسے کرایا جائے، کیا محض ذکر مراقبہ کافی ہے، کیا مجاہدات بھی ضروری ہیں، کس کے لیے کیا مجاہد ہو۔ نمبر چار، ان باتوں کی اچھا نمبر پانچ، ہمارے سامنے ایسی کئی مثالیں جن کے مروجہ نقشبندی طریقے میں استقباق مکمل ہو چکے، بڑے اونچے حوالتے، بڑے مشاہد سے صحبت یافتہ تھے لیکن نماز غائب تھی۔ پھر کچھ نقشبندی بزرگوں نے خود رابطہ فرمایا کہ سارا سلوک طے کرا دیتے ہیں پر مریدوں کی اصلاح نہیں ہوتی۔ ان واقعات نے ہمیں سوچنے پر مجبور کر دیا کیونکہ اس طریقہ عالیہ کا دفاع ہم سب کی ذمہ داری ہے، اور مسئلہ ظاہر ہے طریقہ عالیہ میں نہیں بلکہ اس کے سمجھنے میں۔ نمبر چھ، ہم خود شروع سے ابتداء جذب سے ہی کروا رہے ہوتے ہیں۔ حضرت حاج صاحب رحمۃ اللہ کی بھی یہی ایک ترتیب رہی جس میں جن کو نقشبندی سلسلے سے مناسب ہو ان کو نقشبندی اسباق طے کراتے ہیں۔ ان کا یہ اثر ہوتا ہے کہ ساتھ ہی خود ہی سلوک کے مجاہدات کے لیے تیار ہو جاتے ہیں، اور یہی اس کا ثمرہ بتایا جاتا ہے۔ اور یہ سارا تجربہ ہمارے سامنے ہے جس کی بنیاد پر ہم نے یہ بات سب کے سامنے پیش کی کہ صرف مراقبات یا توجہ سے لطائف جاری کروانے سے سلوک طے نہیں ہوتا، لیکن سلوک طے کیے بغیر مطلوبہ نتائج یعنی تزکیہ و احسان حاصل نہیں ہو پاتا۔ اب اس کی کوئی وجہ تو ہوگی اور اس کا کوئی علاج تو ہوگا، اور ہمارے خیال میں اس کا علاج بزرگوں میں مروج امدادات کے حیات سے ہو سکتا ہے۔ ہاں، آج کی حالتوں اور طبیعتوں کو ضرور مد نظر رکھنا چاہیے۔ نمبر سات، اگر کوئی مروج نقشبندی طریقے سے سلوک طے کر چکا ہو لیکن اس کے وہ نتائج عملی طور پر سامنے نہیں آ رہے ہو، تو اگر مجاہدے سے اس کا مسئلہ حل ہو سکتا ہے تو ایسا کرنے میں کیا نقصان ہو سکتا ہے، جبکہ وہ خود بھی اس کو جانتا ہو کہ اب اس کو کیا فائدہ ہو گیا۔ ہمارے پاس اس طرح کئی مثالیں موجود ہیں جو تطویل کے خوف سے بیان نہیں کی جا رہی ہیں، اگر ضرورت ہو تو بیان کرنے کا سوچا جا سکتا ہے۔ نمبر آٹھ، حالات کے بدلنے کے ساتھ ذرائع کا بدلنا عین تصوف کا مزاج ہے۔ آخر حالات کو دیکھتے ہوئے خواجہ نقشبند رحمۃ اللہ علیہ انقلابی تبدیلی فرمائی، اگر کوئی حالات کو دیکھتے ہوئے ذرائع میں تبدیلی کا سوچتا ہے تو عین حضرت نقشبند رحمۃ اللہ کی فکر یہ ہے، اس کو کم از کم نقشبندی سلسلے میں تو مخالفت نہیں سمجھنی چاہیے۔ حضرت نے اتنی بڑی تبدیلی کی کیا بتائیں آپ کو، اور وہ تبدیلی یہ تھی کہ حضرت نے جذب کو سلوک سے پہلے کر دیا۔ تو اس بڑی تبدیلی پر کسی نے ان کو نہیں کچھ کہا کہ مطلب آپ نے غلط کیا۔ پھر حضرت مجاہد صاحب نے بڑی تبدیلیاں کی، خواجہ عبداللہ رحمۃ اللہ نے بڑی تبدیلیاں کی، تو اگر وہ تبدیلیاں درست ہیں تو اب تبدیلیاں کیوں نہیں ہو سکتی؟ تبدیلی تو ہوگی، کیونکہ وجہ کیا ہے کہ ذرائع مقصود نہیں ہے، یعنی مقصود تک پانے کے لیے ذرائع ذریعے ہیں۔ لہذا اگر مثال کے طور پر ڈاکٹر صاحب یہ جو آپ دوائی دیتے ہیں، اگر ایک دوائی کام نہ کرے تو کیا خیال ہے، اس کو کہتے بس یہی دوائی کہے جاؤ؟ تو ظاہر ہے اگر ڈاکٹر دوائی تبدیل کر سکتا ہے تو ظاہر طریقہ کار کیوں تبدیل نہیں ہو سکتا؟ یہ تو بڑی عجیب بات ہے کہ آپ ہاں مخواب نہیں، اگر آپ کو فائدہ نہیں بھی ہو رہا تو پھر بھی ٹھیک ہے۔ بھائی اللہ پاک نے لوگوں کو مختلف بنایا ہے، یہ دیکھیں نا، فنگر پرنٹس کسی کے ایک جیسے نہیں ہوتے، کسی کی آواز دوسرے کے ساتھ نہیں ملتی، کسی کا چہرہ دوسرے کے ساتھ نہیں ملتا، حالانکہ کتنے اربوں لوگ ہیں، اس چھوٹے سے حصے میں کتنی تبدیلی ہے۔ تو یہ جو بات ہے، اللہ پاک نے جب یہ بنایا انسان کو اس طرح، تو اللہ پاک نے اندرونی طبیعتیں بھی مختلف رکھی ہیں، اس لیے ہر شخص کے لیے علیحدہ طریقہ ہے۔ یہ ڈاکٹر لوگوں کو بھی پتا ہے، ہر آدمی کا علاج مختلف ہے۔ जो अताई डॉक्टर होगा तो वो तो करेगा बस, ये सबको एक लाठी चाहेंगे, लेकिन नहीं, हर शख्स का अपनी तबीयत है। तो वो जब ये वाली बात समझ में आ गई तो सिर्फ गोए के बारीक तब्दीलियों को छोड़कर जो बड़ी बड़ी तब्दीली है उसको अगर हम लें तो ये चार बड़े इलाज की किस्म है। वो एलोपैथी तरीका है, होम्योपैथी तरीका है, यूनानी तिब का तरीका है, और इस तरह एक्यूपंक्चर है। सबसे इंसान को सेहत हासिल होती है, तो अब जाहिर है जिसको जिस तरीके से मुनासिब हो उसको उससे फ़ायदा हो जाएगा, तो उसको दूसरे की मतलब इनकार करने की क्या ज़रूरत है, बस कहते जी मुझे इससे फ़ायदा हुआ। तो इसी तरीके से ये जो तरीके हैं ये हर शख्स के अपने अपने होते हैं, लेकिन सिर्फ उमूमी तौर पर उनको जमा कर दिया जाए ताकि किताबों में उनको बयान किया जा सके। दूसरी बात यह कि वक्त के साथ तब्दीली आ रही। कैसी तब्दीली आ रही? देखिए, हमारे खुराकों में तब्दीली आ रही या नहीं आ रही, मौसम में तब्दीली आ रही या नहीं आ रही। अच्छा, और इस तरह मतलब यह है कि जो ज़रूरियात हैं उनमें तब्दीली आ रही या नहीं आ रही, तो उसकी वजह से फिर हमारा मिजाज नहीं बदलेगा। जब मिजाज बदलेगा तो इसका इलाज भी बदलेगा, तो लिहाजा ज़राए भी तब्दील होंगे। तो ज़राए तब्दील होते रहते हैं, ज़राए तब्दील होते रहते हैं, मकासद तब्दील नहीं होते। लाहौर अपनी जगह पर है जब से बना है, लेकिन इसके लिए रास्ते तब्दील होते रहे। ये मोटरवे का पहले किसी ने सोचा था कि ये भी लाहौर जाने का एक रास्ता होगा, बस ठीक अब है, अब लोग मोटरवे पर ज़्यादा जाते, GT रोड भी है, इस तरह और रास्ते भी हैं, बायर भी लोग जाते हैं, लेकिन लाहौर अपनी जगह पर है, लाहौर को कोई तब्दीली नहीं है। तो इसी तरीके से तब्दीली आती है, लेकिन किन चीज़ों में? ज़राए में आती है। तो अगर ज़राए में तब्दीली आती है तो नक्शबंदी सिलसिले के जो तरीके हैं उसमें भी तब्दीली आ सकती है। सबसे बड़ी बात हज़रत ख्वाजा मासूम रहमतुल्लाह अलैह का और हज़रत बिनूर रहमतुल्लाह अलैह, ये दोनों हज़रत के खुलफा है, उनके तरीके मुख्तलिफ हैं, तो क्या किया जाए? उनको गलत कहा जाए? नहीं, गलत नहीं, वो भी सही, ये भी सही है। तो ये वाली बात है। तो नंबर 9, इस सवाल के जवाब में कि क्या सिलसिला नाली दिया में जज्ब मुब्तदी को जज्ब कस्बी कहना जायज़ है? पहली बात तो है कि हमारे नज़दीक जो चीज़ किसी को एक बाकायदा तरीके से हासिल हो सकती है वो कस्बी कहलाती है। मतलब यह कि ख़ास तरीके अख्तियार करने के बाद आपको, मिसाल के तौर पर मैं बता दूं, भाई हमें पता है कि जब इंसान बीमार हो जाए तो डॉक्टर के पास जाता है। अब डॉक्टर के पास जब कोई जाता है और उस डॉक्टर की बात मान के उसको फ़ायदा होता है तो उसको क्या कहेंगे? इसको कस्बी कहेंगे ना। एक आदमी को अल्लाह ताला ने सेहतमंद पैदा किया हुआ है तो वो वहवी तौर पर सेहतमंद है, जिसको या बीमार है लेकिन अल्लाह पाक ने वैसे ज़्यादा अता फरमा दी तो वह भी अता हो गई। हमारे पश्तों में एक बड़ी बूढ़िया एक दुआ देती है, बे खुदा ताला है तो मंगी वो दारू का, अल्लाह ताला तुम्हारे गड़े का पानी दारू बना दे। ये दुआ मैंने सुनी है, बड़ी बूढ़िया करती है, और मेरे साथ हुआ है। कैसे हुआ है? मैं सख्त बीमार था वहाँ पर अपने दफ्तर में, वहाँ बीमार था और रात बड़ी तकलीफ़ से गुजारी, उठ नहीं सकता था, नमाज खड़े होकर नहीं पढ़ सकता था, ऐसा तक मसला था। लेकिन खुदा की शान जब सुबह नमाज के लिए जैसे जैसे कशां उठा, 3 दफ़ा सा हुआ नमाज में, आखिर में मैंने कहा भाई तुम अपनी अपनी नमाज़ पढ़ो, मैं अपनी नमाज़ पढ़ता हूँ, तो अपनी नमाज़ पढ़ी, फिर उसके बाद मुझे सख्त प्यास लगी तो वो गिलास लेके तो आहिस्ता टूटी तक चला गया। वो एक गिलास पानी पिया तो ऐसा महसूस जैसे कि हुई साथ साथ सह जा रही है। मैंने कहा तो मुझे मज़ा आ गया, मैंने गिलास और पी लिया, बस बिल्कुल ठीक हो गया, जैसे कोई बीमारी थी ही नहीं। अब खुदा ताला ने कैसे किया वो तो अल्लाह ताला को पता है, वो अल्लाह पाक को पता है, लेकिन बहरहाल मैं इस बात कि मुझे मेरे बाकी लोगों को पता ही नहीं चला कि ये बीमार था, कल और ऐसे बीमार था। तो मेरा दोस्त है, मेरे तीमारदारी कर रहे थे रात को, वो ज़रा गपशप आदमी थे, अब तो बड़े प्रोफेसर, तो जो ना मतलब ये कि वो गपशप लगा रहे मुझे, कहते शबीर से बता बड़े गुना उन्हें कड़ी यार तो खुद ताला माफ कही पदेश पक्के दर तदा टोल गुना उन्हें माफ कही इनो रार सब ठीक है। मैंने कहा ठीक है भाई सही, अल्लाह पाक माफ करवाए। आज तो ये मतलब ये कहते हैं कि ये इस तरह भी होता है, लेकिन क्या इस तरीके को मैं दूसरे पे नाफिज कर सकता हूँ? बस वो अल्लाह ताला जिसके लिए जो रास्ता बनाया तो वो उसके ला, लेकिन जो डॉक्टर के पास वो तो कसबी है ना, तो जो किसी सिलसिले में दाखिल हो गया वो कसबी हो गया, समझ में आ गई ना बात, वो कसबी हो गया। अब उसका जो भी तरीके अख्तियार करे वो कसबी, तो इसको कैसे कसबी कहने पे नाराज हुआ जाता है। हाँ जी, और मुजद साहब रहमतुल्लाह ने इस मकतूब शरीफ में वाज अल्फाज में फरमाया कि जज्ब मुफ्तदी हासिल करने का ख़ास तरीका इस सिलसिला आलिया के मशायख कराम ने वज़ा फरमाया है, बाकी सलासिल को इसके लिए कोई मखसूस तरीका नहीं, वहाँ इतफाक़ी या वहबी तौर पर हासिल हो जाता है। इसलिए जो इस तारीफ़ के मुताबिक इसको कस्बी कहते हैं उसका कोई इनकार नहीं है, और जो इसको महज जज्ब मुफ्तदी समझते हैं उसको जज्ब कस्बी कहने पर नहीं समझते उनके लिए भी इसरार भी नहीं कि खामा खाब समझो, तो हम तो दरमियान से निकल जाते हैं। बहरहाल ये इस रास्ते के लिए थोड़ी बहुत इब्तिदा हो गई, इंशाल्लाह बाकी दुरुस्त हो इंशाल्लाह अगले बुध से शुरू हो जाएंगे। लेकिन बहरहाल ये जो चीज़ है ये बहुत अहम बात है, इस मकतूब शरीफ को मरकज़ी हैसियत हासिल है, ऐसी मरकज़ी हैसियत हासिल है कि बाकी मकतूबात शरीफ को इसके तनाजुर में देखना पड़ेगा। क्यों? वजह यह है कि तमाम हजरात को जो मकतूबात शरीफ लिखे थे हजरत ने उनके हवाले के मुताबिक, इसमें हजरत फरमाते हैं कि लोग गलती कर रहे हैं, यहाँ पर किसी खास फर्द का नहीं बताया, लोग जज्ब और सलूक के माने में समझने में गलती कर रहे हैं और इस किस्म की गलतियाँ कर रहे हैं, लिहाजा मेरा दिल चाहता है कि इसके बारे में कुछ लिखूँ, तो ये सब के लिए है। तो लिहाजा इस मज़मून की नकदरी नहीं करनी चाहिए, और खामखा जिसको हम कहते हैं ना ख्यालों की दुनिया में भी नहीं रहना चाहिए, ये एक प्रैक्टिकल चीज़ है, तो प्रैक्टिकल चीज़ को प्रैक्टिकल तरीके पर ही करना चाहिए। हाँ जी, इस वजह से हम लोग इंशाल्लाह उसके बाद जो मज़ीद सवालात होंगे जो इसमें आए वो तो इसके इंशाल्लाह बाद में तफसील के साथ डिस्कस होंगे, लेकिन फ़िलहाल तो एक तमहीद वाली बात थी कि इसके बारे में हम अर्ज़ करना चाहते हैं कि ये क्यों, मतलब ये कि लोगों ने इस पर इश्कालात किए और उसके जवाब क्या हैं, और उस पर इंशाल्लाह अब तफसील के साथ बात होगी। अल्लाह जल्ला शानो हम सबको नक्शबंदी आलिया आलिया सिलसिला आलिया नक्शबंदिया की जुमला बरकत नसीब फरमा दे, और सारे सलासिल की साथ मोहब्बत की तौफीक अता फरमाएँ, क्योंकि सारे सलासिल अल्लाह ताला तक पहुँचने के लिए, हम किसी भी सिलसिले को कम नहीं समझते, हम समझते सारे सिलसिले बड़े हैं क्योंकि अल्लाह ताला के तक पहुँचने के लिए, लिहाजा हम तो किसी के बारे में बायस नहीं है। अभी माशाल्लाह एक मकतूब शरीफ मुझे पहुँचाया तो उसमें हजरत ने साफ फरमाया कि मतलब फ़लाँ मेरा सिलसिला है और फ़लाँ के साथ मोहब्बत है और फ़लाँ के साथ है, मतलब सब तीनों के साथ अपने वाबस्तगी का इज़हार किया है, तो अल्हम्दुलिल्लाह हमारे सारे सिलसिलों के साथ वाबस्तगी है। हम जो है ना किसी एक सिलसिले पे चलते अगर हैं, जैसे मिसाल के तौर पर मुझे एलोपैथी से फ़ायदा हुआ, तो मैं एलोपैथी का दुश्मन नहीं हूँ, मैं एक्यूपंक्चर के ख़िलाफ़ नहीं हूँ और मैं तिब के ख़िलाफ़ भी नहीं हूँ, मुमकिन है किसी को इससे फ़ायदा होता हो, तो लिहाजा बस एक तरीका है जो लोग जिस तरीके को इस्तेमाल करना चाहें तो वो कर लें। बाकी जो प्रोफेशनल मुकाबले हैं वो इसमें है ही नहीं, क्योंकि ये तो अल्लाह ताला के लिए, ये तो दुनियाई कामों के लिए है ही नहीं। मिसाल के तौर पर मेरी दुकान नहीं चलती, दूसरे की दुकान चलती, उसके साथ मुझे हसद हो जाए, तो वो तो एक दुनियावी चीज़ है, मुझे क्या ज़रूरत है मतलब खामा खा उनके साथ। ये तो अल्लाह ताला की भाई बुनियाद ही इसमें इखलास है, तो जब बुनियाद इखलास है तो फिर उसके बाद हम कैसे कर सकते हैं कि भाई इस तरीके से ना हो इस तरीके से हो, ये कोई दुकानदारी थोड़ी, ये तो माशाल्लाह भर ये तो अल्लाह के लिए काम करना है। तो लिहाजा अगर, बल्कि मैं आपको साफ बता दूं, शाह गुलाम अली रहमतुल्लाह अलैह नक्शबंदी बुजुर्ग हैं और शेख जिलानी रहमतुल्लाह अलैह के औलाद में से, जिला मसिब के औलाद में से सही, तो ख्वाब देखते हैं कि हज़रत शेख अब्दुल कादिर जिलानी मसिब तशरीफ़ फरमाए और मैं उनके सामने से गुजर कर नक्शबंदी खेमे में जा रहा हूँ। फरमाते हैं कोई बात नहीं, कोई बात नहीं, अल्लाह के लिए अल्लाह अल्लाह पकड़ा है, कोई बात नहीं, भले अगर आप मेरे साथ नहीं बैठ रहे तो कोई बात नहीं, ऐसे ही होता है। ये सब लोग मुखलिस हैं, हाँ जी, लिहाजा इस पर वो नाराज़ नहीं होते कि आप फलां के पास जा रहे हैं। ये कोई ऐसी बात तो नहीं है, दुकानदारी की बात तो नहीं है कि मैं मुझसे सुधा क्यों नहीं ले रहे हो, हाँ जी। ये तो बस अगर किसी को मिसाल के तौर पर, मिसाल किसी का बच्चा है बीमार हो गया, साहब मिसाल देता हूँ, वो खुद डॉक्टर है लेकिन उसको पता है कि मैं इसका इलाज नहीं कर सकता, यानी मतलब इसकी जो बीमारी मेरे समझ में नहीं, वो किसी आम गुमनाम किस्म का डॉक्टर है, वो उसका इलाज जानता है, वो बाप क्या करेगा, उसका खुद इलाज करेगा, उसको उसके पास ले जाएगा उसको, और मेरे समाज भी करेगा कि आप इसको, आप इसका इलाज करें, क्योंकि अपने बच्चे का इलाज समझ चाहता है, वो ये नहीं चाहता कि मेरे वजह से शिफायाब हो, वो ये चाहता है कि ये शिफायाब हो। तो इसी तरीके से अगर मिजाज अल्लाह पाक ने कादरी बनाया है, सुभान अल्लाह, बिल्कुल ठीक है, अगर मेरे बेटे का मिजाज कादरी हो तो मैं उसको नक्शबंदी नहीं काम बनाऊँगा, हालांकि मैं नक्शबंदी हूँ। जैसे मेरे शेख चिश्ती थे लेकिन उन्होंने मुझे खुद फरमाया कि आपकी नस्बत नक्शबंदी है, और उस पर बड़ी खुशी का इजहार फरमाया और दुआएँ दी, अल्लाह ताला आपको नक्शबंदी से लेके जुमला फ्यूज़ बरकत नसीब फरमाया, और ये दे दे और ये दे और ये दे दे, हाँ जी, इस पर बड़े खुश हुए। अब जाहिर वाकई कोई ऐसी बात तो नहीं थी कि मतलब उस पर नाराज़ हुए थे कि भैया आप क्यों नक्शबंदी है, जाहिर बनाया अल्लाह ताला ने तो बस अल्लाह ताला का बनाया तो बस ठीक है। तो इस वजह से मैं अर्ज़ करूँगा कि इसमें हम लोग तकल्लुफात में ना पड़े, असल मकसद को सामने रखें, बुनियाद को सामने रखें, फिर मामला बहुत आसान है। व आखिर दावा अल्हम्दुलिल्लाह रब्बिल आलमीन, रब्बना तकब्बल मिन्ना इन्नका अंत समीउल अलीम, व तब अलैना तौब रहीम, सुभान रब्बिक रब्बिल इज्जति अम्मा यसिफून, व सलामुन अल मुरसलीन, व अलहम्दुलिल्लाहि रब्बिल आलमीन, बिरहमतिका या अरहमर राहिमीन। या करीम या अल्लाह, हमारे यहाँ तो देखो ना ये भी है, नक्शबंदी सिलसिले के तरीके भी चल रहे हैं, साथ चिश्ती के भी चल रहे हैं, साथ सुरवदी के भी चल रहे हैं, सब चल रहे हैं, देखो जिक्र बिलजार भी कर रहे हैं। لا إله إلا الله 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 اللهم صل على سيدنا مولانا محمد بارك وسلم.
لا إله إلا هو 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 اللهم صل على سيدنا مولانا محمد حق 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 اللهم صل على سيدنا مولانا محمد بارك وسلم الله 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 اللهم صل على سيدنا مولانا محمد وبارك وسلم ان شاء الله دعاء افطاری کے وقت ہوگی اس کی برکات اللہ تعالی ہم سب کو نصیب فرمائے ربنا تقبل منا انك انت السميع العليم وتب علينا وصلى الله